نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. أعوذ بالله من الشيطان الرجيم. أم حسبتم أن تدخلوا الجنة ولما يأتكم مثل الذين خلوا من قبلكم مستهم البأساء والضراء وزلزلوا حتى يقول الرسول والذين آمنوا معه متى نصر الله؟ الا ان نصر الله قريب.
کیا تم نے یہ سمجھ رکھا ہے کہ تم جنت میں داخل ہو جاؤ گے، حالانکہ ابھی تم پر وہ حالات گزرے ہی نہیں جو تمہارے اگلوں پر گزرے تھے. ان کو سختی اور تکلیف پہنچی اور وہ ہلا مارے گئے، یہاں تک کہ رسول اور ان کے ساتھ ایمان لانے والے پکار اٹھے کہ اللہ کی مدد کب آئے گی. یاد رکھو، اللہ کی مدد قریب ہے. کس کو کہہ رہا ہے اللہ تعالیٰ؟ ام حسب تم، کیا تم نے یہ گمان رکھا ہے، تم یہ سوچتے ہو، تمہارا یہ نقطۂ نظر ہے. شان نزول تو دیکھیں گے ہی، لیکن مجھے تو ایسے لگا کہ جیسے میرے رب نے مجھے پکارا. ام حسبتی، کیا تم نے یہ سوچا ہے کہ تم جنت میں چلی جاؤ گی، حالانکہ ابھی تم پہ وہ آزمائشیں آئی ہی نہیں جو کہ تم سے پہلے والوں پہ آئی تھیں. تفسیر ابن عباس کے صفحہ نمبر 127 پہ آتا ہے، عبد الرزاق، معمر، قتادہ، ان سب کی روایت سے، کہ یہ آیت کریمہ غزوہ احزاب کے بارے میں نازل ہوئی کہ اس دن اللہ کے نبی صلی اللہ علیہ وسلم کو بہت سخت حالات کا سامنا کرنا پڑا اور بہت پریشان کن حالات تھے. قرآن پاک میں اس کے بارے میں یہ بھی آتا ہے کہ اس دن کلیجے حلق کو پہنچ گئے تھے. لیکن حقیقت یہ ہے کہ یہ ہر اس انسان کے نام ایک پیغام ہے اپنے رب کا، کہ جو جنت میں جانے کا خواہش مند ہے. جنت کی قیمت انسان کی تمنائیں، جنت کی قیمت انسان کا اپنا وجود. ہم میں سے کون ہے جو جنت میں جانے کا تمنا کرنے والا نہیں؟ ہر ایک جنت کا متمنی دکھتا ہے. ہم سب بھی جنت پانے کی کوشش میں کئی کام کرتے ہیں، لیکن آج یہاں اللہ سبحانہ تعالیٰ ہمیں وہ راستہ بتاتے ہیں، وہ ہائی وے، وہ روڈ کہ جو جنت پہ جاتی ہے. کہیں بھی جانا ہوتا ہے تو وہاں کا راستہ پوچھتے ہیں نا، قیمت پوچھتے ہیں، کتنی دیر لگے گی، کتنے کا ٹکٹ ہوگا. پھر ہم پوچھتے ہیں کہ کتنی دیر میں پہنچیں گے، ڈیوریشن. پھر ہم پوچھتے ہیں کہ اچھا راستے میں کچھ سنیکس ملیں گے. پھر ہم پوچھتے ہیں کہ اچھا یہ بتاؤ کہ سیٹ کیسی ہوگی. سوچیے ذرا اپنی کوئی ایک فلائٹ جو آپ نے بک کروانی ہوتی ہے، سفر دور کا ہو، اہم ہو، تو وقت سے پہلے بکنگ ہوتی ہے. کوشش کی جاتی ہے کہ کم پیسوں میں زیادہ اچھا ٹکٹ مل جائے. پھر جانے سے پہلے تیاری ہوتی ہے. پھر سفر کے دوران انسان ان تمام رولز اینڈ ریگولیشنز کو فالو کرتا ہے جو اس کو دیے جاتے ہیں. وہ بائی روڈ بھی ہو سکتا ہے، اور وہ بائی ایئر بھی ہو سکتا ہے، اور وہ بائی اوشن بھی ہو سکتا ہے. مختلف انسانوں کے ساتھ مختلف معاملے آتے ہیں، لیکن بالآخر ان تمام مراحل سے گزرتا ہوا انسان اپنی منزل کو پا لیتا ہے۔ اسی طرح یہ کہ دنیا میں آنے والا ہر انسان اپنی منزل متعین کر کے آتا ہے، اور وہ منزل کون سی ہے؟ ہمارا آبائی گھر، ہمارے باپ اور ہماری ماں، آدم اور حوا کی چھوڑی ہوئی جنت، وہاں سے نکالے گئے تھے نا، پیچھے پڑ چکے۔ براہ راست آدم علیہ السلام کو زمین پہ پیدا کر دیا جاتا اور کہا جاتا ہے چلو رہو، پھر جب کچھ اچھے کام کرو گے تو انعام میں تمہیں ایک جنت مل جائے گی، بات بن جاتی۔ لیکن نہیں، پہلے منزل دکھائی انسان کو، وہ ڈیسٹینیشن دکھائی کہ دیکھو آنا تم نے یہاں ہے، لیکن راستے میں کچھ مرحلے طے کرنے ہیں اس دنیا کے۔ اور جب کل نہ بتو منہا جمیا، سب کے سب یہاں سے چلے جاؤ، فَإِمَّيَاتِيَنَّكُم مِّنِّي هُدًى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ، تم سب یہاں سے چلے جاؤ، پھر تمہارے پاس ہدایت آئے گی، نبی آئیں گے، کتابیں آئیں گی، اور وہ لوگ جنہوں نے ہدایت کی پیروی کر لی پھر ان کو کوئی خوف اور غم نہ ہوگا، وہ اس گھر میں بخوشی آئیں گے، ان کا استقبال کیا جائے گا، ان کو ویلکم کیا جائے گا۔ لیکن والذین کفروا وکذبوا، جن لوگوں نے جھٹلایا یا انکار کیا، پھر وہ ادھر نہیں آ سکتے۔ تو لہٰذا پہلی بات کیا معلوم ہوئی؟ کہ ہم سب کو جنت میں جانا ہے، یہ ہماری الٹیمیٹ ڈیسٹینیشن ہے، ہم چاہیں نہ چاہیں، ہمارے اندر یہ ارج ہے کہ ہم نے اس گھر میں جانا ہے۔ جب بچہ دنیا میں آتا ہے تو اس کو یہ معلوم ہوتی ہے، فطرت پہ آتا ہے نا، اسی لیے رب کے ساتھ کیے ہوئے عہد اس کو یاد ہوتے ہیں۔ پھر دنیا میں آتا ہے تو کچھ رونقوں میں کھو جاتا ہے، اسی دنیا کو جنت بنانے لگتا ہے، اور اسی کی تمنائیں اس کے دل میں ابھرنے لگتی ہیں، اور اس کا مال، اس کی کوششیں، اس کا وقت اس دنیا کو جنت بناتے بناتے گزر جاتا ہے، لیکن یہ دنیا جنت بنتی نہیں، کیونکہ یہ بن ہی نہیں سکتی، جو ہے وہ ہے۔ آپ پلاسٹک کا گلاس لیں گے، وہ پلاسٹک کا ہی رہے گا، شیشے کا نہیں بنے گا۔ اسی طرح یہ دنیا دنیا ہے، ہاں اگر اس جنت میں جانا ہے تو تمہیں کچھ کرنا پڑے گا، وہی اس آیت میں بتایا گیا، ام حسبتم ان تدخلوا الجنہ، کیا تم سمجھتے ہو کہ تم جنت میں داخل ہو جاؤ گے صرف دعائیں کرنے سے، صرف تمنا رکھنے سے، صرف یہ کہنے سے کہ ہاں جنت مل جائے جنت مل جائے؟ تم نے اپنے خیالوں میں ایک جنت بنا رکھی ہے اور کہتے ہو میں اس میں داخل ہو جاؤں گا، ہرگز نہیں۔ وَلَمَّا يَأْتِكُم مَثَلُ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ، ابھی تو تمہارے پاس وہ حالات آئے ہی نہیں، ابھی تو وہ کنڈیشنز تمہارے سامنے آئی ہی نہیں جو تم سے پہلوں کے پاس آئی تھی۔ وہ پہلے کون تھے؟ ہر دور کے وہ لوگ جو نبیوں کی پکار پہ لبیک کہنے والے اور اسلام کے راستے میں ماریں کھانے والے، جنت کے راہی وہ ہوتے تھے کہ جنہوں نے مشکلوں اور آزمائشوں میں دین کو نہیں چھوڑا، جنہوں نے کمپرومائز نہیں کیا، جنہوں نے حالات کے ساتھ سمجھوتے کرنے میں اپنے دین کو ہی پلیوٹ نہیں کر دیا، حالانکہ مستہم البأساء، ان کو سختیاں پہنچی تھیں، ہلائے گئے، سختیاں پہنچی، والضراء اور مصیبتیں، جسمانی مشقتیں، وزلزلو، اور ایسے حالات ہوئے کہ ان کے اندر زلزلے آ گئے، ٹوٹ پھوٹ ہوئی ان کی، اور حالات کتنے سخت آئے کہ حتی یقول الرسول والذین آمنوا، کہ رسول جو ہمت میں بہت زیادہ ہوتے ہیں، استقامت کے پہاڑ ہوتے ہیں، جن کی نگاہیں ہمیشہ روشن پہلو دیکھتی ہیں، جو رب کی رحمت سے کبھی مایوس نہیں ہوتے، اور ان کے ساتھ رہنے والے وہ بھی کچھ کم نہیں ہوتے، لیکن وہ حالات ہی کچھ ایسے تھے کہ انہوں نے بھی پکار لگائی کہ اللہ مدد کب آئے گی، کب تک اور ہم یہ درد سہیں گے، کب تک ہم یہ مشکلات پائیں گے، پھر اتنی مشکلوں کے بعد، پھر اتنی سختیوں اور مصیبتوں کے بعد ان کو کہہ دو کہ الا ان نصر اللہ قریب، امید رکھو، تسلی رکھو کہ اللہ کی مدد بڑی قریب ہے، وہ دور نہیں ہے، لیکن اس کے لیے تمہارا امتحان ہوگا، اللہ تعالیٰ تمہیں تمہاری جنت دے گا، لیکن پہلے دیکھ تو لے کہ تم اس کے ڈیزرو کرتے بھی ہو کہ نہیں، تم دیکھو تو صحیح کہ تم مانگ کیا رہے ہو، اور تم دیکھو تو صحیح کہ تم دے کیا رہے ہو، تو جنت کا راستہ زندگی کے نقشے کو بدلنے کا راستہ ہے، جنت کا راستہ اپنی شخصیت کو بدلنے کا راستہ ہے، جنت کا راستہ مشکلات کو برداشت کرنے کا راستہ ہے، جنت کا راستہ تنگی اور مصیبت میں صبر کرنے کا راستہ ہے، جنت کا راستہ آزمائشوں اور امتحان کے بعد اللہ تعالیٰ کے لیے یکسو اور خالص ہونے کا راستہ ہے۔ تم سمجھتے تھے آزمائش اور امتحان کے بغیر جنت مل جائے گی، تم نے تو ابھی اس کی قیمت ہی نہیں دی، تم نے تو ابھی اس کی بولی لگائی ہے، ابھی تم نے تو اس کے لیے وہ چیز قبول کی ہی نہیں جو اصل میں کرنی تھی۔ سورۃ عنکبوت آیت نمبر 2 اور 3 میں اسی سے ملتی ہوئی بات بہت ہی خوبصورت لفظوں میں اللہ تعالیٰ نے بیان فرمائی، احسب الناس ان یترکوا، کیا لوگوں نے یہ سمجھ رکھا ہے، سوچیے کس کو کہہ رہا ہے اللہ تعالیٰ، میں تو نہیں ان لوگوں میں، کیا لوگوں نے یہ سمجھ رکھا ہے کہ وہ بس اتنا کہنے پر چھوڑ دیے جائیں گے، اَن يَقُولُوا آمَنَّا، کہ ہم ایمان لائے، بس ان کا کلمہ لا الہ الا اللہ پڑھنا ان کو بچا لے گا، وَهُمْ لَا يُفْتَنُونَ، اور کیا وہ آزمائے نہ جائیں گے، کیا ان کی آزمائش نہیں ہوگی، حالانکہ وَلَقَدْ فَتَنَّ الَّذِينَ مِن قَبْلِهِمْ، ہم نے تو ان سے پہلے لوگوں کی بھی آزمائش کی تھی، فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا، اور اللہ تعالیٰ کو تو ضرور یہ دیکھنا ہے کہ سچے کون ہیں اور کون جھوٹے ہیں، کون کلمہ پڑھنے میں سچے ہیں، کون اپنے دل سے رب کو رب مانتے ہیں، اور کون سنی سنائی باتیں رب کو بتاتے ہیں، اللہ تو دیکھنا چاہتا ہے۔ دنیا میں ہر انسان دوسرے کی آزمائش کرتا ہے، جب کوئی اس سے دوستی کی بات کرے، کوئی اس سے محبت کی بات کرے، تو کیا اللہ تعالیٰ نہیں پرکھے گا؟ دنیا میں گھر لینا ہو تو کتنے مرحلے، کتنے ایگریمنٹس، آپ نے کسی ملک کا ویزا لینا ہو تو وہ پوچھتے ہیں کہ آپ کے پاس اتنی منی ہے، کوئی میرے سے شیئر کر رہا تھا کہ کسی ملک کا ویزا لینا ہو تو ان کو شو کرنا پڑتا ہے کہ ہمارے پاس اتنی منی ہے، ہمارے اتنے ایسٹس ہیں، ہم تمہارے ملک میں آ کے اتنے تھاؤزنڈز انویسٹ کریں گے، پھر وہ آپ کو اپنے ملک میں صرف انٹر ہونے کی اجازت دیتے ہیں، پھر وہاں جا کے آپ فائل کرتے ہیں کہ اب ہمیں یہاں رہنے کی اجازت بھی دے دو، حالانکہ زمین اللہ کی دنیا کی، لیکن کیسے معاملات چلتے ہیں؟ کوئی آپ کو آنے نہیں دیتا اپنے ملک میں؟ وہ لوگ جو ویزے کی مشکلات میں پڑتے ہیں ان کو اس بات کی اچھی طرح سمجھ آ رہی ہوگی۔ کوئی کہ اچھا پیچھے ہٹو، تمہیں کیا، تم نے کہاں سے لیا یہ ملک؟ میرے اللہ کی زمین ہے، میں آ جاؤں؟ آنے دیتا ہے کوئی آپ کو؟ آپ کو ایئرپورٹ سے جیل میں بھیج دیا جائے گا کہ آپ خرابی پیدا کر رہے ہیں۔ تو کیا رب کی جنت ایسی ہے کہ اس کی کوئی قیمت نہیں؟ کیا رب کا گھر وہ ہے کہ جہاں جس کا دل چاہا جیسے مرضی چلا جائے، بغیر پوچھے بغیر بتائے؟ لیکن معذرت کے ساتھ، ہم میں سے آج اکثر لوگ یہی سوچے بیٹھے ہیں، دھونس کے ساتھ چلے جائیں گے، دھاندلی کے ساتھ چلے جائیں گے، چیٹنگ کر کے چلے جائیں گے، زبردستی کر لیں گے، منع کر کے جانا کدھر ہے؟ نہیں، اللہ تعالیٰ آزماتا ہے انسان کو۔ اس آیت میں آپ نے دیکھا کہ مثل الذین خلوا من قبلکم، اللہ تعالیٰ پچھلے لوگوں کی مثال پیش کرتا ہے، تو کیوں نہ ہم بھی چند مثالیں دیکھ لیں کہ وہ کون لوگ تھے کہ جنہوں نے ہر حال میں جنت کا سودا کر کے لیا، ہٹے نہیں، ٹوٹے نہیں، پیچھے نہیں ہٹے۔ اس کے بارے میں ایک روایت صحیح بخاری کی ہے، خباب بن عرت رضی اللہ تعالیٰ عنہ سے، کہتے ہیں کہ میں نے کہا ہے اللہ کے رسول، آپ ہماری امداد کی دعا نہیں کرتے؟ یعنی اتنے مشکل حالات ہیں، اور اس وقت نبی صلی اللہ علیہ وسلم خانہ کعبہ کے سائے میں ایک چادر کا تکیہ بنا کر آرام فرما رہے تھے۔ انہوں نے آکے کہا اللہ کے نبی، آپ ہمارے لیے مدد طلب کیوں نہیں کرتے؟ ہمارے لیے دعا کیوں نہیں کرتے؟ اور بعض روایتوں میں آتا ہے کہ انہوں نے اپنا کپڑا اٹھا کے دکھایا کہ کوڑے کھا کھا کے نشان پڑ چکے تھے۔ آپ نے ان کی بات سن کے فرمایا، تمہیں معلوم ہونا چاہیے کہ تم سے پہلے لوگوں کا حال یہ ہوتا تھا کہ آدمی پکڑ کر لایا جاتا، اس کے لیے زمین میں گھڑا کھود کر اس کو اس میں کھڑا کر دیا جاتا، پھر اس کے سر پر آرا چلا کر اس کے دو ٹکڑے کر دیے جاتے، یعنی سر سے لے کے پاؤں تک دو حصوں میں بانٹ دیا جاتا، اور لوہے کی کنگھیاں ان کے جسم پر پھیری جاتی جس سے اس کا گوشت اور ہڈیاں تک متاثر ہو جاتی، لیکن یہ آزمائشیں اسے اس کے دین سے نہ پھیرتی۔ اس لیے گھبرانے کی ضرورت نہیں، اللہ کی قسم اللہ تعالیٰ اس معاملے کو ضرور مکمل فرمائے گا، یعنی دین اسلام غالب کرے گا، یہاں تک کہ ایک سوار یعنی مسافر سنا سے خزر موت تک اکیلا سفر کرے گا، لیکن اسے اللہ تعالیٰ کے سوا کسی کا ڈر نہیں ہوگا۔ لیکن تم جلد بازی کر رہے ہو، اللہ اکبر، کوڑے کھا کے آئے ہوئے، جسموں پہ نشان ڈلے ہوئے کو اللہ کے نبی کہہ رہے ہیں کہ تم جلد بازی کرتے ہو۔ آج کے دور کو دیکھ لیں، کتنا شور ہے، کتنے شوشے ہیں کہ مسلمانوں پہ حالات بڑے تنگ ہیں، بڑی مشکل ہے، کیوں آج اپنا اسلام چھپائے چھپائے پھرتے ہیں، کیوں پریشان ہوتے ہیں؟ صرف اسی لیے نا کہ مسلمان ہونے پہ مشکل آئے گی۔ ذرا لکھیے کیا مشکلیں آتی ہیں، 10 سیکنڈ دیتی ہوں میں آپ کو، اپنے ذہن کے نقشے میں وہ ساری مشکلات جو آج کے دور میں معروف ہے، یہ بھی ایک پروپیگنڈا ہے، حقیقت سے بھری ہوئی بات ہے، لیکن سوچیے کیا آتی ہوں گی، زیادہ سے زیادہ آج کیا ہوگا، امیگریشن پہ روک لیا جائے گا، گزریں گے تو کوئی آواز لگا دے گا، کوئی ہنس دے گا، کوئی گالی دے کے جائے گا، میرا نہیں خیال اتنا بھی ہوتا ہو، اللہ تعالیٰ بچا کے رکھے، آج کے دور میں تو بڑی پروٹیکشن ہے۔ ہم تو صرف لوگوں کی بدلتی ہوئی نگاہیں دیکھ کے اسلام بدلنے لگتے ہیں، हम तो अपना रास्ता बदल लेते हैं कि नहीं 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 मुझे वहाँ नहीं, मैं चलो तुम्हारे ही साथ चलती हूँ। हम गैरों की निगाहों से नहीं डरते, हम तो अपनों की निगाहें बर्दाश्त नहीं कर सकते। हम तो इस्लाम को इस्लाम समझ के कबूल करने से खौफजदा हैं कि फिर ज़िंदगी बदल जाएगी, फिर मेरा स्टाइल ऑफ लिविंग बदल जाएगा, मेरी पर्सनैलिटी ख़राब हो जाएगी, मेरा गेटअप अच्छा नहीं रहेगा, मैं फलां ग्रेड का अफसर या मैं फलां ओहदे पे फाइज, मेरे लिए ये ठीक नहीं। और हम जाते जाते जन्नत की रोड से उतर के साइड की पगडंडियों पे फिरने लगते हैं, खतरे ही खतरे। उनका हाल क्या था कि अपनी पुश्तों पे उन्होंने तारीख रकम करवाई, उनका हाल क्या था कि वो मुश्किलात में भागते नहीं थे। कोई साल ऐसा नहीं गुज़रता कि जंग सर पे ना हो, कोई दिन ऐसा नहीं गुज़रता होगा कि जब मुसलमानों के साथ सख्तियाँ ना हों, लेकिन वो हटते नहीं थे। ऐसे ही किरदार से आपकी मुलाकात करवाना चाहूँगी। सही बुखारी की रिवायत है अनस बिन नज़र के बारे में रदी अल्लाहु अन्हो, और रिवायत नकल करते हैं वो भी हज़रत अनस हैं जो अल्लाह के नबी सल्लम के साथ बचपन में रहे और जवान होने तक वहीं रहे। कहते हैं कि मेरे चचा अनस बिन नज़र बदर की लड़ाई में हाजिर ना हो सके, इसलिए इन्होंने अर्ज़ किया, ए अल्लाह के रसूल, मैं पहली ही लड़ाई से गायब रहा। शायद आप में से कुछ लोगों को मालूम होगा कि ग़ज़वे बदर बहुत अचानक हुई थी, कोई प्लान जंग नहीं थी, पता नहीं था कल क्या होगा, लेकिन हो गई। तो जो लोग तो वहाँ थे उनको तो मौका मिल गया, लेकिन जो लोग वहाँ शामिल नहीं थे उनको बाद में बड़ी हसरत हुई कि हम इतनी बड़ी नेकी से महरूम हो गए। उन्हीं में से ये एक थे, कहने लगे मैं पहली ही लड़ाई से गायब रहा। हम सोचे ज़रा अपने आप को, कोई नेकी का पहला मौका या पहला दिन या पहली चीज़ ज़ाया हो जाए तो हम अफसोस नहीं करते कि करते हैं। जो आपने मुशरिकीन के ख़िलाफ़ लड़ी, लेकिन अब अल्लाह ताला ने मुझे मुशरिकीन के ख़िलाफ़ किसी लड़ाई में हाज़िरी का मौका दिया, तो अल्लाह ताला देख लेगा कि मैं क्या करता हूँ। ये अंदाज़ कौन इख्तियार करता है? इतना कॉन्फिडेंस किसको होता है कि रब देखेगा मैं क्या करता हूँ, जिसका अंदर और बाहर शीशे की तरह साफ होता है, खोट नहीं होता अंदर। अल्लाह की मोहब्बत में जो चूर होता है वही ऐसे लफ्ज़ बोलता है। और फिर वो ओहद का मौका आ गया और मुसलमान जीती हुई जंग हारने के करीब है, भाग निकले। छोटी सी गलती ने फतह को शिकस्त में बदल दिया। ऐसे वक्त में फिर अनस बिन नज़र ने कहा, ए अल्लाह, जो कुछ मुसलमानों ने किया मैं इससे माजरत करता हूँ। यानी मुसलमान भाग गए तो मैं इस पे तेरे से एक्सक्यूज़ करता हूँ, और जो कुछ इन्होंने किया मैं इससे बेजार हूँ। फिर वो आगे बढ़े मुशरिकीन की तरफ, तो साद बिन माज रज़ी अल्लाहु अन्हु से इनका सामना हुआ। आपने कहा, है साद बिन माज, मैं तो जन्नत में जाना चाहता हूँ। और नज़र यानी इनके बाप के, रब की कसम, मैं जन्नत की खुशबू ओहद पहाड़ के करीब पाता हूँ। साथ ने कहा, है अल्लाह के रसूल, जो उन्होंने कर दिखाया इसकी मुझ में हिम्मत न थी। इसके बाद अनस ने बयान किया कि अनस बिन नज़र को जब हमने पाया, यानी जंग ख़त्म हुई, डेड बॉडीज़, शोहदा की लाशें वहाँ पड़ी हुई थी, उन्हीं में एक लाश अनस बिन नज़र की थी, और तलवार, नेज़े और तीर के तकरीबन 80 यानी 80 ज़ख़म उनके जिस्म पर थे, वो शहीद हो चुके थे। मुशरिकों ने इनके अज़ा काट दिए और कोई शख्स इन्हें पहचान न सका, सिर्फ इनकी बहन उंगलियों से इन्हें पहचान सकी। यही हैं वो लोग के जिनके बारे में कुरान पाक में नाजिल होता है कि इन लोगों ने रब के साथ किए हुए इस वादे को सच्चा कर दिखाया। ہم اپنے ایمانوں کا حساب لیں، ہم بھی اسی جنت میں جانا چاہتے ہیں جس میں یہ لوگ گئے تھے، لیکن اگر ہماری زندگی اس طرح کی نہیں، ایسا معاملہ نہیں، قربانیاں نہیں دیں گے، مستهم الباساء والضراء وزلزلوا حتی یقول الرسول والذین آمنوا معه متی نصر اللہ، یہ ان کے حالات تھے، ہمارے حالات تو آج اس درجے کے نہیں، وہ لوگ تو بھوک بھی برداشت کرتے تھے۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت ہے، کہتے ہیں کہ لوگ کہتے ہیں کہ ابو ہریرہ بہت حدیثیں بیان کرتا ہے، حالانکہ پیٹ بھرنے کے بعد میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ ہر وقت رہتا، میں خمیری روٹی نہ کھاتا اور عمدہ لباس نہ پہنتا، یعنی میرا وقت علم کے سوا کسی دوسری چیز کے حاصل کرنے میں نہ لگتا، اور نہ میری خدمت کے لیے کوئی فلاں یا فلانی تھی، بلکہ میں بھوک کی شدت کی وجہ سے اپنے پیٹ سے پتھر باندھ لیا کرتا۔ بعض وقت میں کسی کو کوئی آیت اس لیے پڑھ کر اس کا مطلب معلوم کرتا کہ شاید وہ اپنے گھر لے جا کر مجھے کھانا کھلا دے، حالانکہ مجھے اس کا مطلب معلوم ہوتا تھا۔ مسکینوں کے ساتھ سب سے بہتر سلوک کرنے والے جعفر بن ابی طالب تھے، ہمیں اپنے گھر لے جاتے اور جو کچھ بھی گھر میں موجود ہوتا وہ ہم کو کھلاتے، بعض اوقات تو صرف ایسا ہوتا کہ صرف شہد یا گھی کی کپی ہی نکال کر لاتے اور ہم اسے پھاڑ کر اس میں جو کچھ ہوتا اسے ہی چاٹ لیتے۔ صحیح بخاری کی روایت ہے۔ مستهم الباساء والضراء، ہم نے اس جنت کو پانے کے لیے اتنی بھوک سہی، ہم نے اسے کتاب کو سیکھنے کی، اس علم کو پانے کی اتنی قربانی دی۔ یاد رکھیے، بھرے ہوئے پیٹ کے ساتھ وہ سمجھ نہیں آتا جو خالی پیٹ پہ سمجھ آتا ہے۔ نرم محملی بستروں پہ بیٹھ کے جنت کے خواب دیکھے جا سکتے ہیں، لیکن حقیقی جنت کو پانے کے لیے کوشش، عمل، محنت کرنی پڑتی ہے۔ زخم پہنچتے، تکلیفیں پہنچتی، لیکن ہلتے نہ اپنی جگہ سے۔ ایک اور روایت ہے صحیح بخاری ہی کی، علی بن حفص سے ہے کہ عبداللہ بن مبارک نے بیان کیا کہ ہم کو حشام بن عروہ نے خبر دی کہ ان کے والد نے جنگ یرموک کے موقع پر نبی صلی اللہ علیہ وسلم سے پوچھا، آپ حملہ کیوں نہیں کرتے تاکہ ہم بھی آپ کے ساتھ حملہ کریں؟ چنانچہ انہوں نے رومیوں پر حملہ کیا اور اس موقع پر انہوں نے رومیوں کے دو کاری زخم شانے پر کھائے، درمیان میں وہ زخم تھا جو بدر کے موقع پر آپ کو لگا۔ عروہ نے کہا، یہ زخم اتنے گہرے تھے کہ اچھے ہو جانے کے بعد بھی، یعنی بچپن میں، میں ان زخموں کے اندر اپنی انگلیاں ڈال کر کھیلا کرتا تھا۔ مستهم الباساء، کون سی چیز ہے جو انسان کو پلٹنے نہیں دیتی؟ ایمان، کمٹمنٹ، یقین۔ دنیا میں کسی چیز کو پانے کا یقین ہوتا ہے نا تو بڑی بڑی قیمت بھی دیتے ہیں، مشکل میں پڑتے ہیں لیکن اس چیز کو لے لیتے ہیں۔ اللہ اکبر۔ ایک اور روایت ہے صحیح بخاری کی، حضرت طلحہ رضی اللہ تعالیٰ عنہ کے بارے میں خالد بن ابی خالد نے قیس بن ابی حازم سے کہا کہ میں نے طلحہ کا وہ ہاتھ دیکھا جس سے انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی جنگ احد میں حفاظت کی تھی، کہ وہ بالکل بیکار ہو چکا تھا، یعنی جب دشمنوں کے تیر آتے تو یہ اپنا ہاتھ آگے کر دیتے، شیلڈز نہیں تھی اس وقت مسلمانوں کے پاس کہ ان کے ہاتھ میں تیر کھپتے، اور وہ ہاتھ پورا بیکار ہو گیا تھا اللہ کے نبی کے دفاع میں۔ یہی لوگ ہیں اللہ کے نبی سے محبت کے دعوے دار، اپنے ہاتھوں پہ زخم کھا لیتے تھے لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم پہ آنچ نہیں آنے دیتے تھے۔ جنت کے طلبگار رب کو سب کچھ دینے والے ہوتے ہیں۔ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے حضرت بلال کو آزاد کروایا، इन्होंने कहा, अगर आपने मुझे अपने लिए ख़रीदा है तो फिर अपने ही पास रख लीजिए, और अगर अल्लाह ताला के लिए ख़रीदा है तो फिर मुझे आज़ाद कर दीजिए और अल्लाह के रास्ते में अमल करने दीजिए। हज़रत अबू बकर सिद्दीक ने यही किया, सही बुखारी की ये रिवायत है, यानी इन्होंने ख़रीदा था। आज के दौर में ऐसी है जैसे कोई गाड़ी ख़रीदे, बड़ी सी कोई लैंड क्रूज़र, और उसको अल्लाह के लिए वक्फ़ कर दे। फ़ायदा ले सकते थे लेकिन नहीं लिया, क्योंकि वो तो जन्नत के राही थे। और मुझे बड़ा रश्क आता है हज़रत अबू बकर सिद्दीक पे रज़ी अल्लाह अन्हु। मैं सोचती हूँ कि इन्होंने बिलाल को आज़ाद करवा के उनकी सारी ज़िंदगी की नेकियों में अपना हाथ डाल दिया, हिस्सा डलवा दिया, एक एक नेकी अबू बकर के खाते में जाएगी, सबब बने दूसरे को अल्लाह की तरफ लाने में, दूसरे के इस्लाम की तरफ। याद रखिए कि जन्नत के तलबगारों को एक और कीमत भी चुकानी पड़ती है, और वो क्या है कि अपने पेट को उन लुकमों से बचाना पड़ता है जो अल्लाह की नाराज़गी के हों। सही बुखारी की एक रिवायत है हज़रत आयशा रज़ी अल्लाह तआला से, कहती हैं कि हज़रत अबू बकर सिद्दीक़ का एक ग़ुलाम था जो रोज़ाना इन्हें कुछ कमाई दिया करता था, और अबू बकर सिद्दीक़ अपनी ज़रूरत में इस्तेमाल करते थे। एक दिन वो ग़ुलाम कोई चीज़ लाया और अबू बकर सिद्दीक़ ने भी उसमें से खा लिया। फिर ग़ुलाम ने कहा, आपको मालूम है कि ये कैसी कमाई है? आपने पूछा, कैसी है? उसने कहा, मैंने ज़माने जाहिलियत में एक शख्स के लिए कहानत की थी, यानी कहानत होती ना एस्ट्रोनॉमी, जैसे सितारों को देख के नजूम वाली कैफियत, लोग जो पामिस्ट्री टाइप की चीज़। हालांकि मुझे कहानत नहीं आती थी, मैंने सिर्फ उसे धोखा दिया था, लेकिन इत्तफाक से वो मुझे मिल गया और इसने इसकी उजरत मुझको ये चीज़ दी थी। आप खा भी चुके हैं। अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु ने ये सुनते ही अपना हाथ मुँह में डाला और पेट की तमाम चीज़ें कह करके निकाल डाली। अल्लाह अकबर। शुबे में था, चला गया, खाने से पहले नहीं पता था क्या है, बाद में पता चला, कह कर दी। क्यों? कि पेट हो सिद्दीक़ अकबर का और लुकमे जाएं रब की नाफरमानी के, ये मुमकिन नहीं। यही लोग होते हैं जो जन्नत की तलब रखने में सच्चे थे। हम सब अपना अपना मुहासबा करें, क्या वाकई हमने अपने आप को जन्नत के लिए तैयार किया? हमने अपने बच्चों को जन्नत की तलब रखी, उनके दिलों में तड़प रखी? उस दौर का तो बच्चा बच्चा जन्नत का मुतमन्नी था और चाहता था हर उसको रास्ते से हटा दें कि जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ़ देता है। अबू जहल का नाम तो आपने भी सुना होगा, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का दुश्मन, अल्लाह का दुश्मन। क्या आपने फरमाया कि मेरी उम्मत का फिरौन अबू जहल है और ये मूसा के फिरौन से ज़्यादा शदीद है? इसको किसने मारा? दो बच्चों ने, मुआविज़ और मास, अफरा के बेटे थे। कस्में खा के आए थे कि मैं इनको मारूंगा, वो कहता था मैं मारूंगा। वो कौन सी माएँ थीं जो ऐसी तरबियत करती थी? आज इस उम्मत को ऐसी ही माओं की ज़रूरत है। अगर हमने अपने बच्चों के लिए जन्नत की तमन्ना न रखी तो न जाने कल के दौर में तो लोग शायद इस जन्नत का इनकार ही न करने लग जाएं। एक सहाबी थे, जंग का मैदान है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कहते हैं कि अगर मैं आज मारा जाऊं तो मैं कहाँ जाऊंगा? आपने फरमाया तू जन्नत में जाएगा। फिर उन्होंने खजूरें फेंक दी जो इनके हाथ में थी और मैदान जंग में गए और शहीद हो गए। सही बुखारी की रिवायत है कि मैं खजूरें खाने में अपना वक्त लगाऊं और जन्नत मेरी मुंतज़िर है। ऐसे ही लोग थे कि मस्सत हुमुद्दबासाउ वद्दर्राउ। आप सोच रहे होंगे ये सारे गरीब लोग होते थे, नहीं, मैं आपको एक बहुत दौलतमंद शख्स की कहानी भी सुनाना चाहती हूँ। सही बुखारी ही की रिवायत है जिसमें इनका वाक्या आता है और मैं आपको अपने लफ्ज़ों में बता सकती हूँ। मुसअब बिन उमैर लाडले थे, दौलतमंद थे, कुफर पे थे, जब अपने घर से पहन ओढ़ के निकलते, सवारी पे बैठ के, तो लोग इनको देखते। लेकिन जब इनकी मौत आई तो हाल क्या था कि सर पे कफन डालते तो पाँव खुलने लगते, पाँव छुपाते तो सर खुल जाता। फिर आपने फरमाया कि सर को छुपा दो और पाँव पर असहर घास डाल दो। दुनिया में पसंदीदा चीज़ों को अल्लाह के दीन के लिए छोड़ने वाले, अल्लाह उनकी कदरदानियाँ करता है। क़यामत तक के लिए इनके वाक़यात को इंसानियत की हिदायत का ज़रिया बना देता है। तो बात क्या है कि जन्नत उसको मिलेगी जो कोशिश करेगा। अमल से ज़िंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाकी अपनी फितरत में न नूरी है न नारी। जन्नत मिलेगी जब जन्नत पाएंगे, और जिसको जन्नत खुली आँखों से दिखती है ना, तो मौत के वक्त तीर भी लगते हैं ना, तो आवाज़ यही निकलती है, फुस्तुवा रब्बिल काबा, मैं कामयाब हो गया रब्बे काबा की कसम। ऐसे भी एक साथी थे कि दुश्मनों ने बड़ी अजियत से मारा, लेकिन अल्लाह के रास्ते में जो मौत आती है वो असल में उसकी मुलाकात की तैयारी होती है, उस जन्नत के दरवाज़े खुलते हैं। ऐसे ही लोग फिर कहते हैं, अल्लाह की कसम मैं कामयाब हो गया। हमारी आज कामयाबियों के क्या मेयार है? हम आज किस चीज़ को कामयाबी कहते हैं? हम आज इस दुनिया की ऐश और इशरत को सब कुछ कहने वाले, अल्लाह के नबी सल्लम उसी मौके पे जब ये आयतें नाजिल होती हैं, खंदक खो रहे हैं अपने साथियों के साथ। सख्त सर्दी है, सुबह के वक्त में खंदक खुद रही है। इनके पास ग़ुलाम नहीं थे, खुद काम करते। अल्लाह के नबी सल्लम ने जब अपने साथियों को इस तरह काम करते देखा, तो आपने उनके लिए दुआ की, उनकी हिम्मत बंधाई, अल्लाहुम्मा इन्नल ऐशा ऐशुल आखिरा। ए अल्लाह, ऐश ज़िंदगी तो बस आखरत की ज़िंदगी है। फ़ग़फ़िर लिल अंसार वल मुहाजिरा, ए अल्लाह अंसार और महाजरीन की मग़फ़रत फरमा। अपने जोश दिलाया, कितना प्यारा तरीका आता था आपको काम कराने का। काम करने वालों की हिम्मतें बनाते हैं। फिर उन्होंने भी जवाब में दुआ दी, अपने इकरार को दोहराया कि नहनुल्लज़ीन बायअू मुहम्मदन सल्लल्लाहु अलैहि वसल्लम अलल जिहादी मा बकीना अबदा। हम वो लोग हैं जिन्होंने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से जिहाद करने के लिए बैत की जब तक हमारी जान में जान है। अल्लाह के नबी सल्लम ऐसे लोग नहीं थे कि जो बैठ के सिर्फ तस्बीह के ऊपर अल्लाहू के नारे लगाने वाले, या तस्बीहात पढ़ के सोचें कि जन्नत मिल जाएगी। अमली जन्नत चाहिए थी उन लोगों को। ग़ज़वे खंदक ही के मौके पे मट्टी को उठा उठा के लोग अपनी कमरों पे रख रहे थे, सरों पे रख रहे थे। आपका अपना पेट मुबारक मट्टी से अटा हुआ था। ऐसे लोग ही अम हसिब तुमन तदखुलुल जन्ना, इस सवाल का जवाब देंगे कि अल्लाह ताला हमने ये नहीं सोचा था, हमने तो कुर्बानियां करके दिखा दी कि हमें जो जन्नत चाहिए वो पाने के लिए हम हर तरह की कुर्बानी करने को तैयार हैं। कितनी खुशी से दीन का काम करते थे, हम तो मरते दम तक इसी काम पे रहेंगे। सही बुखारी की एक रिवायत है हज़रत अनस रज़ी अल्लाह ताला अन्हो से, कहते हैं इतनी भूख थी उस वक्त भी, एक तो भूख, एक सर्दी, एक खौफ, टेंशन, दुश्मन आने वाला है, आज तो लगता है कि इस्लाम का नाम मिट जाएगा। सारे गिरोह मिल के आए थे, एक नहीं सारी सुपर पावर्स मिल के आ गई थी, आओ आज इनको ख़त्म कर देते हैं। और वो नखत्ते लोग खंदकें खोद रहे हैं, और भूख है, खाना नहीं, किसी को फिक्र नहीं कि लाओ कुछ खाना पका लूँ। मिशन था ना, काम से मोहब्बत थी, भूख सहनी पड़ती है काम करने वालों को। याद रखिए कि जन्नत को पाने वाले नॉर्मल ज़िंदगी बसर करने वाले नहीं होते, आराम पसंद नहीं होते। حضرت انس کہتے ہیں کہ ایک شخص مٹھی بھر جو لے آتا اور لوگ اسی کو تھوڑا تھوڑا کھا لیتے، ایسا تیل لے آتے جس کا ذائقہ بدل چکا ہوتا، اس کو ملا کے ان جو کے اندر کھلا دیا جاتا، وہ بھوکے ہوتے تھے. یہ کھانا ان کے حلق میں چپک جاتا، اس میں بدبو ہوتی تھی، لیکن وہ کھا لیتے تھے. ان کو بھی بھوک لگتی تھی، ان کو بھی تکلیف ہوتی ہوگی، ان کی بھی زبان ٹیسٹ کانشیس تھی، ان کا بھی دل کرتا تھا ہر دن نئی چیز ملے. لیکن ایک ہی لگن ہے نا کہ جنت چاہیے، ہم اس جنت کو پانا چاہتے ہیں. سوچ کا فرق ہے صرف، عمل خود بہت بدل جاتے ہیں. جب دنیا کو جنت بنانا چاہتے ہیں تو اس کے عمل کرتے ہیں نا، کوئی آسانی سے تھوڑی مل جاتی ہے یہ دنیا بھی، کتنی محنت کرتے ہیں تو ملتی ہے. لیکن جس کی سوچ بدلی، اس نے یہ نہیں سوچا کہ میں جو کروں یہی چھوڑ جاؤں، کل مر گئی کچھ بھی نہیں ساتھ، چلو میں وہاں گھر بناتی ہوں جہاں میرے ساتھ رہے گا. دیارِ غیر میں گھر کیوں نہیں بناتے؟ کیوں؟ کہ پتہ نہیں کب جانا پڑے، چلو جہاں رہنا ہے وہیں بنائیں گے. اصل بات ہے سوچ بدلنے کی. صحیح بخاری کی ایک روایت ابو موسیٰ الاشعری سے، کہتے ہیں کہ ہم نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک غزوے کے لیے نکلے، ہم 6 ساتھی تھے اور ہم سب کے لیے صرف ایک اونٹ تھا جس پر باری باری ہم سوار ہوتے تھے. یعنی پیدل طویل اور پر مشقت سفر کی وجہ سے ہمارے پاؤں پھٹ گئے، میرے بھی پاؤں پھٹ گئے تھے، ناخن بھی جھڑ گئے. چنانچہ ہم قدموں پر کپڑے کی پٹی باندھ کر چل رہے ہوتے، پٹیاں باندھتے، بینڈیج لگا لیتے، لیکن رکے نہیں، عذر نہیں دیا، سوری ہم نہیں کر سکتے، اب حالات سازگار نہیں رہے، ممکن نہیں رہا، چلو کرنا جو کریں ہم جا رہے ہیں پیچھے. نہیں، مشن، مقصد، وہ جنت دکھتی تھی آنکھوں کے سامنے. ان پٹیوں کے باندھنے کی وجہ سے اس غزوے کا نام غزوہ ذات الرقا پڑا، پٹیوں والی جنگ، بینڈیج والی جنگ. اللہ اکبر، کیا خیال ہے اب بھی کوئی ہم میں سے کہے گا کہ آج کل مسلمانوں کے حالات خراب ہیں، آزمائے جا رہے ہیں، بڑی مشکلیں ہیں؟ چھوڑو، مجھے تو ایسے لگتا ہے کہ شرم آتی ہے ہم اگر اپنا موازنہ کریں ان لوگوں کے ساتھ. اللہ تعالیٰ کا ارادہ یہی ہے کہ ہم سب اس گھر میں جائیں جو اس نے ہم سب کے لیے بسایا. محنت کریں گے تو انشاءاللہ تعالیٰ دنیا میں فائدہ ہوگا. اب دیکھیے کہ بچہ ہے نا، ہر بات سے بھاگتا ہے، نہانے سے بھاگے گا، کھانے سے بھاگے گا، ماں زبردستی کرواتی ہے. کیوں؟ کہ اس کو پتہ ہے یہ اس کے حق میں اچھا ہے. اسی طرح اللہ تعالیٰ بھی بندے کو بعض دفعہ مشکل حالات میں ڈالتا ہے، پیو کڑوی دوا، صحت ہوگی اس سے. بعض دفعہ دعائیں کرتے ہیں، دعائیں قبول نہیں ہوتی. کیوں؟ کہ تمہیں جنت دینا چاہتا ہوں. بعض دفعہ آزمائشوں میں ڈال دیتا ہے، تزکیہ کرتا ہے انسان کا. دو طرح کی تکلیفیں ہوتی ہیں جس سے انسان کو آزمایا جاتا ہے، کیونکہ اس میں مست ہم الباسا ودراؤ کی بات ہوئی نا. ایک تو یہ کہ دنیا میں اللہ تعالیٰ کی طرف سے عذاب آتا ہے، انسان ناشکرا بن جاتا ہے، رجوع نہیں کرتا اللہ تعالیٰ کی طرف. اللہ تعالیٰ مشکلیں ڈالتا ہے تاکہ پلٹ آؤ، اسی دنیا میں آ جاؤ. اور بعض تکلیفیں آتی ہیں درجات کی بلندی کے لیے، کوئی بندہ رب کو اچھا لگنے لگتا ہے، پھر اللہ تعالیٰ اس کے درجے اور بلند کرنا چاہتا ہے، پھر اس پہ مشکلیں ڈالتا ہے. تو پہلی تکلیفوں کی قسم اپنے گناہوں کی وجہ سے آتی ہے، ناشکریوں کی وجہ سے آتی ہے. اللہ تعالیٰ مشکلیں ڈالتا ہے تاکہ آ جاؤ میری طرف، پلٹ آؤ، منا لو مجھے. اور دوسری یہ ہے کہ اور درجے بلند کر، پہلے ہی اچھے تھے اب اور اچھے لگنے لگے. آپ کہتے ہیں فلاں تو اتنے نیک ہیں، ان پہ مشکلیں کیوں آتی ہیں؟ اس لیے کہ اللہ ان کو اور اچھا کرنا چاہتا ہے، اور اچھا کرنا چاہتا ہے. اللہ تعالیٰ ایسے ہی لوگوں کو چنتا ہے. اپنے لیے پوچھتے ہیں، کیا میں واقعی جنت میں جانا چاہتی ہوں؟ کیا میرے دل میں اس کی تمنا ہے؟ तो फिर एक दफ़ा मोहब्बत से तिलावत सुनिए इस आयत की, और कोई ना कोई कमिटमेंट करें अपने साथ कि मैंने इस जन्नत को पाने की कोशिश करनी है, क्योंकि अल्लाह की मदद भी इंसानों को उसी वक्त आती है जब इंसान मुसीबतों को बर्दाश्त कर लें और जब वो साबित कदम रहें और मुसीबतों के आगे खड़े हो जाएं कि अल्लाह हमने हर हाल में तेरे दीन पे कायम रहना है और तेरी उस जन्नत को पाने की तमन्ना करनी है। आइए तिलावत सुनते हैं इस एक आयत की।
أَمْ حَسِبْتُمْ أَنْ تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا يَأْتِكُمْ مَثَلُ الَّذِينَ خَلَوْا مِنْ قَبْلِكُمْ مَسَّتْهُمُ الْبَأْسَاءُ وَالضَّرَّاءُ وَزُلْزِلُوا حَتَّى يَقُولَ الرَّسُولُ وَالَّذِينَ آمَنُوا مَعَهُ مَتَى نَصْرُ اللَّهِ أَلَا إِنَّ نَصْرَ اللَّهِ قَرِيبٌ।
अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातहू। जी उस्ताजा, मैं आपसे इनफैक्ट पूछना चाह रही थी कि जब आपने वो सारी सहाबाज की स्टोरी वगैरह जब सुनाई तो कंटिन्यूस आई वाज क्राइंग थ्रू द होल लेक्चर, और मैं यही सोच रही थी कि पता नहीं हम कहाँ स्टैंड करते हैं। जैसे उनकी स्टोरीज पढ़ के तो ऐसे लगता है कि जैसे ये सब बातें तो ठीक है, ये पैसे स्पेंड करना ये तो अल्हम्दुलिल्लाह हम सब कर लेते हैं, पर उससे ज़्यादा तो फिर हम कुछ भी नहीं कर पाते। तो हमारे चांसेस हैं पैराडाइज में, जन्नत में जाने के, कि पता नहीं हम कहाँ स्टैंड करते हैं। और बहुत डर लग रहा था कि जैसे उनके कारनामे और वो सब देख कर तो सहाबाज के वो लोग तो कितना कुछ कर जाते थे और हम तो कुछ भी नहीं करते हैं। तो पता नहीं हमारे चांसेस है कि नहीं, वो ये सब तो हम कर लेते हैं, चलो पैसे स्पेंड कर लेंगे, सब कुछ कर लेंगे, पर उससे आगे क्या, व्हाट नेक्स्ट, ये प्लीज मुझे आप एक्सप्लेन करें, क्योंकि मुझे आज तो बहुत रोना आ रहा था कि पता नहीं मेरा तो कोई भी चांस ही नहीं है पैराडाइज में जाने का।
आप देखिए कि सहाबा कराम के जब हम हालात सुनते हैं या उनकी कहानियाँ पढ़ते हैं तो हमें फिक्र लगने लगती है। ये चीज़ ईमान की निशानी है। आप सबके लिए मुबारक है कि वो लोग जो इन कहानियों को सुनते हुए अपना मुहासबा कर रहे होते हैं। अल्लाह ताला से एक बहुत अच्छी उम्मीद रखनी है आपने कि ये सोच और ये फहम उसी ने दिया कि हम अपने लिए भी वही चीज़ ढूंढें जो सहाबा कराम के लिए थी। दूसरी बात ये रह गई कि क्या हम जन्नत में जा भी सकेंगे कि नहीं। अभी हमारे वो अमल नहीं, हमारी वो तड़प नहीं, वो कोशिश नहीं। तो इसके लिए एक चीज़ जहन में रखिएगा कि ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। अल्लाह ताला किसी नफ्स को उसकी वुसअत से ज़्यादा नहीं आजमाता। फिर सूरत तौबा में जो वहाँ आपके दिल खुलेंगे ना, इंशाल्लाह आप ख़ुद महसूस करेंगे कि ओपन हार्ट सर्जरी भी उस तरह इंसान को नहीं खोलती जैसे उन आयतों को पढ़ के दिल खुलते हैं। कि अल्लाह ताला ने खुद ही बोझ हल्के कर दिए। पहले दौर में अगर एक मुसलमान था तो वो 100 काफिरों पे भारी था, 200 पे भारी था। अब ईमान कम हो गए, हौसले कम हो गए, कोशिशें कम हो गईं, अल्लाह ने बोझ हल्के कर दिए। आज के दौर में नेकी करना आज के हालात के मुताबिक उसका अजर होगा। हर दौर का अबू बकर मुख्तलिफ होता है रदी अल्लाहु अन्हो, हर दौर का उम्र फारूक मुख्तलिफ है। आज के दौर में अगर हम नेकियों पर रहने की बात करें तो फितनों के दौर में ईमान वाले का मुकाम और बढ़ जाता है। आज जो बच्चे जिनकी बातें हम सुनते और कहते और खुश होते हैं, इंशाअल्लाह ताला इन्हीं में से अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु पैदा होंगे, इन्हीं में से उम्र फारूक रज़ी अल्लाह ताला अन्हु पैदा होंगे, इन्हीं में से बिलाल उठेंगे जो कलमा हक को बुलंद करेंगे, काबा की छत पे अजाने देंगे। सिर्फ ज़रूरत है माँ के बेदार होने की, अपनी गफलतों से निकल के अपने माल और अपनी चीज़ों को खैर की तरफ लाने की कोशिशें करके देखें। इंशाल्लाह ताला हर दौर में से लोग चुने जाएंगे। थुल्लतुम मिनल अव्वलीन थुल्लतुम मिनल आखरीन। सूरत वाकया भी आपकी हेल्प करेगी इंशाल्लाह इस बारे में। जहाँ साबिकीन का ज़िक्र हुआ आगे बढ़ने वाले, तो फरमाया ये पहले दौर में बहुत होंगे लेकिन बाद वाले दौर में कम रह जाएंगे। और फिर जब असहाबुल यमीन की बात हुई, बीच के रास्ते वाले, दरमियानी जन्नतों वाले, तो कहा ये पहले में भी बहुत थे और बाद में भी बहुत होंगे। बस दुआ करें अल्लाह साहब शिमाल में ना करे। सूरत फातिर में भी एक आयत आएगी जिससे आपको बहुत तसल्ली मिलेगी इंशाअल्लाह ताला। अल्लाह ताला फरमाते हैं कि किताब के वारिस हुए लेकिन फिर तीन गिरोहों में बट गए। कुछ वो हैं जो साबिकुम बिल खैरात, नेकियों में भागने वाले, आगे से आगे आगे से आगे वो पहुँच जाएंगे अगले दर्जों पर। लेकिन फिर दूसरे कौन है? मुक्तसिदुन, बीच की राह वाले, कुछ कुछ लेके चलने वाले, और फिर कुछ जालिमुल्ली नफसी। तो इंशाअल्लाह ताला इस सफ़र पे चलते जाएंगे, दिल खुलता जाएगा और अपने रब से जो मांगेंगे मिलेगा। अलीमान बैन अलखौफ वर्रिजा, ईमान खौफ और उम्मीद की दरमियान की कैफियत का नाम है। अगर हमने ये सोच लिया कि हम तो जन्नत में जा ही नहीं सकते, तो याद रखिए ये शैतान का वसवसा होगा। जा नहीं सकते, चलो छोड़ो, अमल नहीं करते। जो आज उसने उम्मत मुस्लिमा की अक्सरियत को दे दिया, क्या फ़र्क पड़ता है नेकियों से? जाना तो है नहीं, चलो दुनिया में ऐश कर लो, इस दुनिया में मस्ती से रहो, कल जो होगा देखेंगे। अच्छा, जिसको अल्लाह ने भेजना हुआ भेज देगा। मिसकॉन्सेप्शन, मैं सोचती हूँ इतना मखलूत मज़हब हो गया इस वक्त हमारा, वो दीन तो रहा ही नहीं जिसके लिए मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मारें खाई, कोड़े खाए, तकलीफ़ें सही, सहाबा कराम ने पत्थरों पे लिटाए गए, जिनकी आग बुझती थी उनकी खाल के पिघल पिघल के गिरने से, उनकी इस्तकामत थी कि ला इलाहा इल्लल्लाह की दावत हम तक प्योर फॉर्म में पहुंची। अगर वो कॉम्प्रोमाइजिंग होते, अगर वो इन वक्तों पे अपने आप को उम्मत बन के ना सोचते, अपने ज़ाती नफ़ों के पीछे भागते रहते, तो आज ये दीन इस शक्ल में ना रहता। तो लिहाजा ज़रूरत है इसी बात की कि अपने आप को रब से जोड़ना है। अम हसीब तुम, मुझे ऐसे लगता है जैसे कुछ सामने खड़ा मुझे कह रहा है अम हसीब तुम ये सोचती हो। फिर इंसान थोड़ा हेजिटेट फील करता है, ये किसको पता चला? अल्लाह को पता चल गया मैं ये सोचती रहती हूँ, देखना कुछ नहीं होता, बस जन्नत मांगते रहो मिलती जाएगी। सुबह शाम साथ साथ बात कह दो, अल्लाहुम्मा इन्नी अस्अलुकल जन्ना, मिल जाएगी। ये किसको पता चला कि मैंने तो ये सोचा हुआ है कि मैं चूँकि मुसलमान माँ के घर पैदा हुई तो जन्नत मिल जाएगी। किसी ने तो ये सोचा हुआ है कि मैं अल्लाह के नबी की तारीफ़ें करती रहूँगी तो जन्नत मिल जाएगी। नहीं, जन्नत की कीमत देनी पड़ेगी, मनपसंद चीज़ उसके नाम पे निकालनी पड़ेगी।
चलिए अब तिलावत सुनते हैं।
أَمْ حَسِبْتُمْ أَنْ تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا يَأْتِكُمْ مَثَلُ الَّذِينَ خَلَوْا مِنْ قَبْلِكُمْ مَسَّتْهُمُ الْبَأْسَاءُ وَالضَّرَّاءُ وَزُلْزِلُوا حَتَّى يَقُولَ الرَّسُولُ وَالَّذِينَ آمَنُوا مَعَهُ مَتَى نَصْرُ اللَّهِ أَلَا إِنَّ نَصْرَ اللَّهِ قَرِيبٌ।
आप देखिए कि जब तक इंसान अपना मुहासबा नहीं करता ना, तब्दीली नहीं आ सकती। हम सारी दुनिया की बातें कर लें, हम बड़ी बड़ी बातें करें, बड़े बड़े बोल बोलें, लेकिन अगर हमने अपने आप को ठील ही दी, अपने आप को बचाते ही रहे, तो बात नहीं बनेगी। और कुरान पढ़ते हुए तो ख़ास तौर पे इंसान को अपने ऐब इस तरह से देखते हैं जैसे आईने में अपना चेहरा देखता है। अब दिल में आजजी आती है, शर्मिंदगी है, नदामत है। बाज़ दफ़ा इंसान फिर मायूस होने लगता है, क्या मेरी भी बचाव की रास्ता है कोई? मेरी तो आग बड़ी तेज़ भड़क रही है, मेरे तो गुनाह बहुत ही ज़्यादा है, क्या मेरी भी कोई बख्शिश की उम्मीद है? तो अल्लाह ताला फौरन अपने अल आदिल होने का सबूत देते हैं, वबशिर लज़ीना आमनू वअमिलुस्सालिहात, और खुशखबरी सुना दो उन लोगों को जो ईमान लाए और उन्होंने अमल सालेह किए, अच्छे अमल किए। पहले ईमान, फिर अच्छे अमल। ईमान क्या है? अपने गुनाहों का एहसास, खुद को पहचान लिया, वाकई गलत काम थे, और तौबा। और अमीलुस्सालिहात क्या है? आइंदा के लिए अच्छे काम करने की नियत। हम दो लफ्ज़ बोलते हैं, तौबा और इस्तिग़फ़ार, दोनों में फ़र्क है। करना क्या है? माजी की बातों पे शर्मिंदा होना और आइंदा के लिए अच्छे काम करने हैं। क्या मिलेगा? अन्ना लहुम जन्नत, जन्नतें मिलेंगी। यहाँ गौर कीजिए, अमलुस्सालिहात जमा थे ना, एक अमल नहीं किया, बहुत सारे नेकी के काम किए, तो जन्नत भी एक नहीं, बहुत सारी जन्नतें मिलेंगी। कुरान पाक में कहता है, वलीमन खाफ मकाम रब्बी जन्नतान, जो रब के सामने खड़ा होने से डर गया उसके लिए दो जन्नतें। जितनी कोशिश उतनी जन्नतें, उतनी तैयारियां। वो कैसी होंगी ये उसको पता है, हमें तो उसने बता दिया कि बस तुम्हें जन्नतें मिलेंगी। मिन तहतिहल अनहार, उनके नीचे नहरें बह रही होंगी। किसके नीचे नहरें बह रही होंगी? घरों के नीचे नहरें बह रही होंगी, एक मतलब है इसका। मिन तहत का लफ्ज़ जो है वो इंसान को मजबूर करता है कि वो इस बात पे सोचे कि नीचे से क्या मुराद है। तो इसकी एक से ज़्यादा वजूहात मुफस्सरीन ने बताई, कहते हैं कि वो ऊंची जगह पे होगा, इंसान की जो जन्नत है वो ऊंची जगह पे होगी। और ऊंची जगह पे जब बंदा होता है तो दूर तक व्यू दिखता है, यानी आप पहले फ्लोर पे देखेंगे तो आपको अपने इर्द गिर्द के 5-6 घर दिखेंगे। आप जब 7th फ्लोर पे चले जाएं या होटल में कभी आप गए हों, जब आप 30-20th फ्लोर पे, तो आपको पूरा शहर दिखता है। तो एक इसकी वजह ये बताई गई कि वो ऊंचे होंगे, उनके दर्जे ऊंचे हैं तो उनको नहरें अपने नीचे दिख रही होंगी। और दूसरी इसकी तफसीर की गई कि फर्श के नीचे से पानी बह रहा होगा, क्रिस्टल क्लियर, सी व्यू, समंदर के किनारे, बीच व्यू। उनके घरों के नीचे से वाकई नहरें बह रही होंगी। इंसान की ज़िंदगी में हमेशा ये बहुत तसव्वुर रहा कि वो चाहता है कि समंदर के किनारे घर बनाए। पानी के पास जाके इंसान खुद बहुत ही खुशी महसूस करता है। तो अल्लाह ताला फरमाते हैं कि जन्नतियों को हम ऐसा ही कुछ कहेंगे कि उसकी वजह से उनका ये सारा व्यू जो है वो बड़ा खूबसूरत हो जाएगा। कुल्लमा रुज़िकु मिन्हा मिन समरतिन रिज़्क़ा, जब कभी वो दिए जाएंगे वहाँ के फलों से रिस्क। क़ालू हाज़ल लज़ी रुज़िक़ना मिन क़ब्ल, कहेंगे ये तो हम पहले भी दिए गए। व उतूबी ही मुतशाबिहा, और दिए गए उससे मिलते जुलते, दुनिया के फलों से मिलते जुलते। क्यों? उसकी वजह क्या है? ताकि इंसान अजनबियत महसूस ना करे। नई चीज़ को इंसान मुंह नहीं लगाता, जितनी मर्जी अच्छी लगे। तो अल्लाह ताला इस कमी को दूर करेंगे कि शक्ल वैसी होगी लेकिन क्वालिटी बहुत अच्छी होगी, बहुत अच्छे फल मिलेंगे। अल्लाह अकबर। अब देखिए कि इंसान का मामला ही ऐसा है ना, खाना पीना उसको हमेशा अच्छा लगता है, लेकिन ये कि जन्नत का खाना ज़रूरत के लिए नहीं होगा, सिर्फ इंजॉयमेंट के लिए होगा। भूख नहीं लगेगी वहाँ, न जिस्म से खारिज होने की बात होगी। जन्नत तो एक मंजिल है जिसको पाने के लिए अल्लाह ताला हम सबको शौक दिला रहे हैं। क्यों डरते हो? फिर क्या हुआ? जो जिंदगी गुजारी गुजर गई, तुमने आंसू बहा लिए, मैंने तुम्हें माफ़ कर दिया। अब तो बस अपनी एक मंजिल बना लो, और वो मंजिल क्या है? वो जन्नत, कि जिसके अंदर अल्लाह ताला ने तुम्हारे लिए क्या कुछ तैयार किया। यहाँ तो चंद बातें हैं ना, कुरान पाक भरा हुआ है जो आपको जन्नतों की सैरें करवाएगा। सूरह ज़ुख़रुफ़ की आयत 71 में आता है, युताफ़ु अलैहिम बिसहाफ़ मिन ज़हबिन व अकवाब व फ़ीहा मा तश्तहिल अनफुस व तलज़्ज़ुल आयुन व अंतुम फ़ीहा ख़ालिदून। महसूस कीजिएगा इस आयत को, इनके आगे सोने के थाल और सागर गर्दिश कराए जाएंगे, और हर मन भाती और निगाहों को लज्जत बख्शने वाली चीज वहां होगी, और उनसे कहा जाएगा अब तुम यहां हमेशा रहोगे। दुनिया में अव्वल तो ये सब मिलता नहीं, मिल जाए तो साथ ही एक धड़का लग जाता है, छिन ना जाए, खत्म ना हो जाए। अल्लाह ताला फरमाते हैं वहां कसरत से होगा, बड़े बड़े थाल सजे होंगे, कोई कमी नहीं होगी उस खाने को पाने के लिए। अल्लाह ताला इंसान को उसकी सैर करवाते है किसके लिए? अल्लज़ीना आमनू वामिलुस सालिहात। है कैसी? थोड़े थोड़े हिंट दिए कुरान पाक में, लेकिन किसी को पता नहीं कि वो है कैसी। एक हदीस कोट करवाना चाहूँगी इसके साथ, सही मुस्लिम की रिवायत है, 7173 नंबर, हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु की रिवायत है, और नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि قال الله عز وجل, यानी अल्लाह ताला ने ये फरमाया, सुभान अल्लाह, यानी हदीस कुदसी है, आदत लि इबादी الصالحين ما لا عين رأت ولا أذن سمعت ولا خطر على قلب بشر। मैंने अपने नेक बंदों के लिए ऐसी ऐसी चीज़ें तैयार कर रखी हैं जिन्हें न किसी आँख ने देखा और न किसी कान ने सुना और न ही किसी इंसान के दिल पर इनका ख्याल गुजरा। इनका जिक्र छोड़ो जिनकी अल्लाह ने तुम्हें इत्तला दे रखी है। कुरान पाक में या जहाँ भी जो चीज़ें हैं, ये बस चीज़ें हैं, तुम सोच भी नहीं सकते वो कितनी खूबसूरत होगी। दुनिया में कभी किसी ने आपको रग़बत दिलाई है किसी जगह की? क्या बताऊँ वो कितना खूबसूरत है। बस मैं साथ साथ इंसान बताता भी जाता है, वहाँ ये है, वो है, ऐसा होगा, वैसा होगा, और फिर साथ ही कहता नहीं बस क्या बताऊँ, तुम खुद जाके देख लो। यही हाल लगता है इधर, निशानियाँ मिलती भी हैं और साथ का जा रहा है तुम्हें क्या पता, तुम क्या जानो, वहाँ हर वो चीज़ है, मा तश्तही अनफुसुकुम, जो तुमने चाहा वो मिलेगा। लेकिन किसको मिलेगा? जिसने दुनिया में अपनी चाहत को रब की चाहत के साथ मिला दिया। एक ही बात है, ये जिंदगी रब चाही तो वो जिंदगी मन चाही, दो चाहतें इकट्ठी नहीं मिल सकती। हम चाहें कि ये दुनिया भी हमारी मर्जी की मिल जाए, यहाँ भी कोई कमी ना आए, यहाँ भी अपनी मर्जी से काम करते रहें और वहाँ भी अपनी मर्जी मिल जाए, ये कभी नहीं होता। हम यहाँ रब की मानेंगे, रब वहाँ हमारी मानेगा। खुद ही को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे, बता तेरी रजा क्या है। दुनिया में भी किसी को देते हैं तो उससे पूछ पूछ के देते हैं कि तुम्हें क्या पसंद है, क्या लेना चाहोगे, तुम्हें कितना अच्छा लगेगा। इसीलिए अल्लाह ताला ने वहाँ भी नहरों वाली जन्नत दे दी, तजरी मिन तहतिहल अनहार। इब्ने अबी हातिम की एक रिवायत में आता है कि जन्नत की नहरें मुश्की पहाड़ों के नीचे से जारी होती हैं। मुश्की क्या? जिसमें से मुश्क की खुशबू आएगी। आप देखिए कि खुशबू का ताल्लुक इंसान के साथ बड़ा गहरा है। माहौल बड़ा ही खुशगवार हो जाता है जब वहाँ खुशबू आती है। जन्नत में खुशबुएं भी होंगी और वहाँ ऐसी चीज़ें होंगी कि जिसको पाने के लिए इंसान बेचैन हो जाएगा, लेकिन इसके लिए दुनिया में डायरेक्शन मुंतखब करने की ज़रूरत है। हम नेकियां करते ही रहें, इधर से उधर लुढ़कते भी रहें, लेकिन हमें पता ना हमने कहाँ जाना है तो पहुँचेंगे। कोई दुनिया में बेसिम्मत चलने लग जाए कभी भी नहीं कहीं पहुँचेगा। अल्लाह ताला हमें बताता है कि देखो तुमने उस जन्नत में आना है, ज़्यादा दूर ना जाओ। ठीक है कुछ खताएं होंगी, कुछ लग्जिशें हो जाएंगी, नाफरमानियां हो जाएंगी, लेकिन इतनी दूर ना जाओ। कहते हैं ना कि इतना बेसिम्मत न चल, लौट कर घर जाना है। ये कोई जिंदगी है कि रब को फरामोश करके जियो? ठीक है बशर हैं, चलते हुए फिसलेंगे, उठ जाओ, मट्टी लगेगी झाड़ दो, गिरेंगे संभल जाओ, लेकिन रब को फरामोश करके जीना, ये जीना नहीं, जिंदगी बेबंदगी शर्मिंदगी। आज रब की बंदगी के बगैर जियोगे कल शर्मिंदा होगे। और हकीकत ये है कि जिसको उस जन्नत का यकीन आने लगता है ना, फिर उसको दुनिया के महल और बड़े बड़े कले भी अच्छे नहीं लगते। हजरत आसिया रजी अल्लाह तआला अन्हा फिरौन के घर में, उनकी बीवी, मोहब्बत भरा शौहर, फर्स्ट लेडी, लेकिन तमन्ना क्या करती हैं? रब इब्नि ली इंदक बैतन फिल जन्ना, ए अल्लाह मेरा घर बना दे अपने पास जन्नत में। घर बनाने की ख्वाहिश हर इंसान को होती है दुनिया में भी, लेकिन दुनिया में ज़रूरी तो नहीं कि सबके पास घर हो। बाज़ लोग सारी ज़िंदगी तमन्ना ही लेके चले जाते हैं, अल्लाह ताला कहते हैं आओ तुम्हारी तमन्ना मैं वहाँ पूरी करूँगा। दुनिया में नहीं मिलता तो क्या हुआ, गुजारा करके आ जाओ, मैं तुम्हें वहाँ घर दूंगा। तुम बताओ तुम्हें क्या चाहिए, मा तश्तही अन्फुसुकुम, जैसा कहो के बना दूंगा। डिज़ाइनिंग भी रब ने की। दुनिया में हम घर बनाते हैं, अभी पूरा नहीं हुआ होता कि उसमें नक्स नज़र आने लगते हैं, जाते कहते हैं अच्छा नहीं ये चीज़ ठीक नहीं लगी, तोड़ फोड़ शुरू हो जाती है, फिर कहते हैं अच्छा नहीं नेक्स्ट टाइम घर बनाएंगे तो ये नहीं करेंगे। जन्नत के लिए ऐसा नहीं, नक्शा किसने बनाया? रब ने। हमें कहता है कि तुम अपने ख्यालों के नक्शे बुन लो, मुझे बताओ मैं तुम्हारे बनाऊंगा। हदीस में आता है कि जन्नती का दिल चाहेगा कि वो जो फलां नहर दूर से जा रही है वो मेरे घर के करीब आ जाए, तो फरमाए एकदम उस नहर में से एक छोटी सी शाख निकलेगी और उसके महल के आगे से गुजरनी शुरू हो जाएगी। वह तफज्जरू नहा तफजीरा, तीसवें पारे में आप पढ़ेंगे। वो जन्नत जिसमें एक कोड़ा रखने के बराबर जगह दुनिया व माफीहा से बेहतर है, तो उसके लिए कोशिशें करनी पड़ेंगी, मेहनत करनी पड़ेगी। अल्लाह ताला अच्छे अखलाक वालों को वहां भेजेगा जो दुनिया में शुक्रगुजारी करेंगे, रब की बात को मानेंगे, रब की रजा में जिंदगियां बसर करेंगे, फिर मिलेगा। फिर एक चीज़ पे आपने गौर किया, वलहुम फीहा अज़्वाज मुतहरा, वहाँ पाकीज़ा जोड़े होंगे, पाक होंगे, शौहर के लिए बीवी और बीवी के लिए शौहर। यानी कैसे जोड़े होंगे, दिल में सवाल आता ना, क्योंकि आप देखिए कि सब कुछ हो इंसान के पास लेकिन साथी अच्छा ना हो तो सारी खुशी खत्म हो जाती है। हमने हाथों में भारी सोने के जेवरात पहने वालियों को रोते हुए देखा, मलकाओं की तरह रहने वालियां जब करीब जाओ तो आंसू निकल आते हैं। क्यों? कि साथी अच्छा नहीं, वो पसंदीदा नहीं, या उसके अंदर कोई ऐसी आदत है जिसने दुनिया की सारी लज्जतें खत्म कर दी। अल्लाह ताला फरमा रहा है कि जन्नत के सिर्फ घर ही नहीं बल्कि जन्नत की चीजें भी तुम्हारे लिए बहुत खूबसूरत होंगी। अब यहाँ सवाल पैदा होता था कि मुतहरा से क्या मुराद है, यानी आप अपने पर सवाल लिख सकते हैं कि अजवाज मुतहरा से क्या मतलब है। तो इसमें एक तो सादा सा मानी यही है कि जन्नत में इंसान को जो बीवियाँ मिलेंगी या बीवियों को जो शौहर मिलेंगे वो दुनिया की तमाम आलाइशों से पाक होंगे, यानी जिस्मानी गंदगी नहीं होगी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया थूक नहीं होगा, जिस्म से हवा खारिज नहीं होगी, फुजला जिस्म से नहीं निकलेगा। इसी तरह हैज़ निफास ये नहीं होगा, इंसान की ज़ाती ज़िंदगी में जो आलाइशें हैं वो सब वहाँ नहीं होंगी। दुनिया में देखा गया कि बाज़ दफ़ा सिर्फ आपस में इसलिए नहीं निपती कि एक दूसरे को बर्दाश्त नहीं कर सकते, किसी की बैड स्मेल, किसी की कोई गंदगी बर्दाश्त नहीं होती, अल्लाह ताला वहां इन तमाम चीजों से पाक कर देगा। फिर इसी तरह मुतहरा से मुराद है इखलाकी पाकीज़गी, गीबत और इस तरह की चीजों वाली नहीं होंगी। जन्नत की औरतें जो हैं वो अपने शौहरों के लिए खुशी का सबब बनेंगी, अपने शौहरों के लिए उनकी आंखों की ठंडक बनेंगी। इसी तरह अजवाज मुतहरा से मुराद क्या है कि बाज़ दफ़ा दुनिया में बीवियां नेक होती हैं, शौहर नेक नहीं होते, या इससे ऑपोजिट भी होता है, तो ऐसे वक्त में भी अल्लाह ताला क्या करेगा, नेक बीवियों को नेक शौहर दे देगा। अल्लाह अकबर। सिर्फ काम एक ही करना है, ख्वाहिशात को मारना नहीं, शिफ्ट करना है। जो चीज़ जहाँ दिल चाहे ना उसको क्या करें, अल्लाह ताला मैं इसको शिफ्ट करती हूँ। और आप देखिए शिफ्टिंग बड़ा आसान काम होता है। आप काम कर रहे थे, आपका मूड बदल गया, होगा कल कर लूँगी, अपनी आदत बनाइए। कोई चीज़ लेने को दिल चाहे, असबाब नहीं है, या वो लेने के बाद वक्त नहीं रहेगा इतना कि फिर कुछ तैयारी करे, तो कहा करे अल्लाह ये मैंने शिफ्ट कर दिया, इसको बुक कर ले। साथ ही साथ मुहासबा करते जाया करेंगे, क्या मैंने जन्नत की तैयारी कर ली है, क्या मैंने ईमान के बाद अमल सालेह की कोशिशें तेज कर दी हैं, क्या मुझे जन्नत की कीमत का अंदाजा हो गया, क्या मैं अपनी दुनिया की तमन्नाओं को आखरत में शिफ्ट करने के लिए तैयार हूं, क्या मैं सब कुछ इस दुनिया में ही पाना चाहती हूं, या इस दुनिया को हल्का फुल्का रख के उस जन्नत में जाना चाहती हूं कि जिसके बारे में रब ने कहा फला तालमु नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति आयुन जज़ाअ बिमा कानू यअमलून। तिलावत सुनते हैं मोहब्बत के साथ, जन्नत की रग़बत रखते हुए, दुआएं मांगते हुए, रब इब्नि ली इंदक बैतम फिल जन्ना।
أم حسبتم أن تدخلوا الجنة ولما يأتكم مثل الذين خلوا من قبلكم مستهم البأساء والضراء وزلزلوا حتى يقول الرسول والذين آمنوا معه متى نصر الله ألا إن نصر الله قريب أم حسبتم أن تدخلوا الجنة ولما يأتكم مثل الذين خلوا من قبلكم مستهم البأساء والضراء وزلزلوا حتى يقول الرسول والذين آمنوا معه متى نصر الله ألا إن نصر الله قريب
سبحان ربك رب العزة عما يصفون والسلام على المرسلين والحمد لله رب العالمين السلام عليكم ورحمة الله وبركاته